अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। नेपाल सरकारले 5 मानव अधिकार राष्ट्रिय कार्ययोजना ल्याउने तयारी गरेको छ। चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था कस्तो रह्यो त? आजको कार्यक्रममा हामी यसै विषयमा चर्चा गर्छौ। कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोगका निर्देशक मुरारी खरेलसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ। त्यसै गरी कार्यक्रममा मानवाधिकार सामान्य ज्ञान पनि छँदैछ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं राष्ट्रिय मानवाधिकार आयोगका निर्देशक मुरारी खरेलसँग गरिएको कुराकानीबाट।
समग्रमा चौथो मानवाधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनको अवस्था हेर्दा उत्साहप्रद चाहिँ देखिएन। किन भन्दा 18 क्षेत्र समावेश गरेको र त्यसको विस्तृत कार्ययोजना, प्रत्येक क्षेत्रको कार्ययोजनामा त्यसका रणनीति, त्यसका कार्यक्रम, त्यसका अरू सूचकहरू र त्यसको समय सीमा लगायत सबै विषयवस्तुहरूलाई समावेश गरेर जुन एउटा विस्तृत कार्ययोजना बनाएको थियो त्यो अनुसार सबै क्षेत्रको प्रगति एकनासको छैन। कुनै क्षेत्रको चाहिँ अलिकति बढी प्रगति छ भने कतिपय क्षेत्रको चाहिँ निराशाजनक पनि छ। र यो हिसाबबाट हेर्दा समग्रमा हामीले चाहिँ यसलाई मूल्याङ्कन गर्दा 50% अङ्क दिन पनि मुस्किल पर्ने अवस्था देखिन्छ। र अन्य यसका व्यवस्थापकीय र यसका संरचनागत कार्यको क्रियाशीलता हेर्दाखेरि पनि केन्द्रीय कार्यान्वयन तथा अनुगमन संयन्त्र छ, यो 5 अवधिमा एकपटक पनि बसेको नसकेको थिएन, जबकि 20 बस्नुपर्ने, कम्तीमा 20 बस्नुपर्ने अवस्था थियो। बरु जिल्ला स्तरीय कार्यान्वयन संयन्त्रको चाहिँ कतिपय जिल्लाहरूमा 3-4 पनि प्रत्येक वर्ष बसेको देखिन्छ। यस अर्थमा जिल्ला स्तरमा चाहिँ बरु त्यसको कार्ययोजनाको कार्यान्वयनमा केही उत्साहप्रद, केही कन्फ्युजन भए पनि त्यो कार्यान्वयन गर्ने सम्बन्धमा छलफल भएको देखियो। तर केन्द्रीय स्तरको जुन समन्वय कार्यान्वयन समिति छ त्यसको चाहिँ मूल्याङ्कन गर्ने अनि निर्देशन दिने, तत्काल केही थप कुराहरू भन्नुपर्ने जस्ता जुन म्यान्डेट थियो त्यो कुराहरूमा प्रगति भएको देखिएन। अनि अर्को कुरा भनेको चौथो कार्ययोजनासम्म आइपुग्दाखेरि यो त नेपाल सरकारको कार्ययोजना हो, नेपाल सरकारका सम्पूर्ण संयन्त्रहरू यो बारेमा विज्ञ अथवा जानकार हुनुपर्नेमा बल्ल बल्ल प्रमुख जिल्ला अधिकारीसम्म यसको जानकारी पुगेको र अन्य कार्यालयका प्रमुख र अन्य कर्मचारीहरूसम्म पनि वृहत रूपमा चाहिँ यो कार्ययोजनाको बारेमा मानव अधिकारको जुन जवाफदेता र त्यो कार्यालयले तय गर्नुपर्ने, कार्यान्वयन गर्नुपर्ने विषयमा जानकारी अत्यन्तै न्यून रहेको अवस्था देखियो। यो आयोगको अनुगमनबाट देखिएको कुराहरू हो। र कतिपय अवस्थामा अर्को के पनि रह्यो भन्दा यो ओभरअल कार्यान्वयनको मूल्याङ्कन गर्ने समिति पनि त्यहाँ उल्लेख गरिएको छ, जो योजना आयोगले गर्छ त्यो योजना आयोग पनि अनभिज्ञ रहेको भनेपछि त अब त्यसको मूल्याङ्कनको कुरै छोडिदिउँ। त्यो मूल्याङ्कन गर्ने जिम्मेवारी योजना आयोगलाई छ भन्ने पनि योजना आयोगलाई थाहा नभएको अवस्थामा ओभरअल यसको कार्यान्वयनको इभ्यालुएसन गरेर सरकारलाई थप चाहिँ निर्देशन दिनुपर्ने कुराहरूमा पनि कमी कमजोरी देखियो। अर्को कुरा अब जिल्ला स्तरको संयन्त्रको कुरा गरिरहँदाखेरि संयन्त्रमा चाहिँ गैर सरकारी क्षेत्रबाट पनि प्रतिनिधित्व भावनाले गैर सरकारी क्षेत्रहरूले पनि जति तदारुकता, त्यो किन मिटिङ बस्न सकिएन भनेर प्रमुख जिल्ला अधिकारीलाई भन्न सक्ने अवस्थामा पनि उनीहरू पनि जति विज्ञता अथवा त्यो जानकार हुनु पर्थ्यो त्यो हिसाबबाट रहेन। समग्रमा मूल्याङ्कन गर्नु पर्दाखेरि त्यति उत्साहजनक यो चौथो मानवाधिकार कार्ययोजना रहेन र अहिले चौथोसम्म आइपुग्दाखेरि पनि यो मानवाधिकार कार्ययोजना पनि छ र हुन्छ र हामीले के गर्नुपर्छ र भन्ने बारेमा चाहिँ नेपाल सरकारको सबै संयन्त्र चाहिँ अत्यन्तै चनाखो र जवाफदेही जानकार हुनुपर्ने त्यो कुरामा चाहिँ अत्यन्तै कमजोर पक्ष रहेको पाइयो।
यो लगभग 15 वर्षको अवधिमा पनि यस्तो कार्ययोजना छ भन्ने जानकारीको पनि अभाव देख्नुभयो यहाँहरूले।
एकदमै तपाईँको यो चौथो कार्ययोजना चाहिँ अलिअलि जिल्लासम्म पुग्यो। हेर्नुहोस् पहिलो र दोस्रो कार्ययोजनाको बारेमा कुरा गर्नुहुन्छ भने त त्यो अत्यन्तै निराशाजनक छ, मन्त्रालय प्रधानमन्त्री कार्यालयमै सीमित रह्यो। तेस्रोसम्म त्यो मन्त्रालयबाट बाहिर निस्किएर जिल्लासम्म पुग्यो र चौथोमा आइपुग्दाखेरि केही केही कार्यालयहरूसम्म पुग्यो र यो बारेमा हाम्रो पनि जिम्मेवारी रहेछ भन्ने चाहिँ जानकारी भएको अवस्था छ। त्यसैले यो चौथो चरणमा आइपुग्दाखेरि पनि 61-62 सुरु भएको कार्ययोजना यत्रो 14-15 वर्षको अवधिमा पनि एकदमै कमजोर रह्यो। अब यही कुरालाई कहाँ कहाँ कमजोरी रह्यो, कुन कुन कुरा सुधार गर्नुपर्छ भन्ने कुरालाई टेकेर अथवा त्यसलाई विश्लेषण गरेर अघि बढिएन भने फेरि पनि पाँचौं कार्ययोजनाको हालत पनि त्यस्तै हुने सम्भावना रहेको देखिन्छ।
यहाँहरूको अनुगमनबाट जस्तो यो अनुगमन तथा मूल्याङ्कनको कुरा चाहिँ जुन जुन संयन्त्रलाई अनुगमन मूल्याङ्कनको जिम्मेवारी दिएको छ त्यो संयन्त्र पनि परिवर्तन गर्नुपर्ने पो हो कि भन्ने महसुस भयो यहाँहरूलाई?
हो, जस्तो के हो भन्दा कार्यान्वयन गर्ने नेपाल सरकारको आफ्नै आन्तरिक अनुगमन संयन्त्र पहिले दोहोरो हुनुपर्छ। मानवाधिकार आयोगले त स्वतन्त्र रूपमा आफ्नो म्यान्डेट अनुसार बाहिरको अनुगमन गर्ने हो, तर त्यो कार्ययोजना कसरी कार्यान्वयन भइरहेको छ भनेर जुन आन्तरिक संयन्त्र बनाइएको छ त्यो आन्तरिक संयन्त्रलाई पनि फेरि पुनर्विचार गर्नुपर्ने जस्तो देखिन्छ। कतिपय अवस्थामा त्यो संयन्त्रले राम्रोसँग काम गर्न नसकेको, यस्तो संयन्त्र बनायो कि त्यो संयन्त्रमा सबै एकैचोटि भेट हुन कहिले पनि सम्भव नहुने खालका,
हजुर
है, अथवा त्यो फुर्सद नहुने खालको त्यस्तो खालको संयन्त्रलाई अब पुनर्विचार गरेर बरु मन्त्रालय स्तरकै कार्यान्वयन संयन्त्रहरू बनाउने हो कि त्यो एउटा पनि एउटा पक्ष रहेको छ। त्यस्तै गरी अनुगमन संयन्त्र र कार्यान्वयन संयन्त्र छुट्टा छुट्टै हुनुपर्छ। अहिले चाहिँ कस्तो छ भन्दा कार्यान्वयन र अनुगमन समन्वय गर्ने संयन्त्र एउटै रहेकोले पनि त्यसले प्रभावकारी कार्य गर्न नसकेको देखिन्छ। त्यसैले अब अर्को बन्ने कार्ययोजनामा अनुगमन संयन्त्र छुट्टै कार्यान्वयन गर्ने संयन्त्र छुट्टै तीन तहको सरकार आइसकेको अवस्थामा अझ प्रदेश र स्थानीय सरकारको लागि यो नितान्त नौलो छ। अब हामी फेरि अर्को कति 10 वर्षसम्म ती प्रदेश र स्थानीय सरकारलाई फेरि ओरिएन्टेसन गर्ने यो प्रश्न जटिल भए हुनाले यसको कार्यान्वयन तहमा जानुभन्दा अगाडि नै वृहत रूपमा मानवाधिकार र मानवाधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्नको लागि त्यसको बुझाइमा स्पष्टता हुनको लागि अर्को रणनीति नेपाल सरकारले ल्याएर त्यो खालको अर्को छुट्टै कार्ययोजना चाहिँ ल्याएर अगाडि बढ्न सकियो भने यसको प्रभावकारिता बढ्न सक्छ र त्यो हुन सकेन पहिलेकै संयन्त्रहरूलाई निरन्तरता दिइयो भने फेरि पनि त्यो प्रभावकारी नहुन सक्ने सम्भावना धेरै छ।
मानवाधिकार यो कार्ययोजना छ त्यो सरकारी संयन्त्रहरू जजल्ले बुझ्नु पर्थ्यो, उहाँहरूले चाहिँ यो कार्ययोजना राष्ट्रिय मानवाधिकार आयोग र अन्य मानवाधिकार संघ संस्थाको हो, हाम्रो हो भनेर अपनत्व गर्न नसक्या हो अरूलाई।
एकदमै तपाईँले ठिक कुरा गर्नुभयो। कतिपय स्थानमा हामी चाहिँ अनुगमनमा जाँदाखेरि मानवाधिकार राष्ट्रिय कार्ययोजना भन्ने बित्तिकै यो राष्ट्रिय मानवाधिकार आयोगको कार्ययोजना हो भन्ने बुझाइ अधिकांशको छ। त्यसैले पहिले त यो नेपाल सरकारको कार्ययोजना हो, यो कार्यान्वयन गर्ने हाम्रो जिम्मेवारी हो भन्ने नेपाल सरकारको संयन्त्रको बुझाइमा स्पष्टता हुन जरुरी छ। कतिपय अवस्थामा त हामीले के भन्दा यो नेपाल सरकारको हो, हामीले त सहयोग गरेका छौँ, तपाईँहरूलाई यसमा जागरूकता यसमा केही स्पष्टता छैन भने बुझाउन आएका छौँ, यसमा भएका विषयवस्तुहरू मा प्रकाश पार्न आएका छौँ सम्म भन्ने गरेका छौँ र त्यो गरेका पनि छौँ। त्यसैले त्यसमा भ्रमबाट पहिले मुक्त हुनु पर्यो। यो मानवाधिकार आयोग र मानवाधिकारसँग सम्बन्धित काम गर्ने संघ संस्थाहरूको कार्ययोजना यो होइन, यो मानवाधिकार राष्ट्रिय कार्ययोजना चाहिँ नेपाल सरकारको कार्ययोजना हो भन्ने माथिदेखि निर्णय तहदेखि कार्यान्वयन तहमा सम्मका नेपाल सरकारका संयन्त्र र पदाधिकारीहरूले बुझ्नुपर्ने अवस्था छ। अनि दोस्रो कुरो यो कार्ययोजना चाहिँ कसैले सहयोग गरेर गर्ने अथवा केही गरेर होला यसो कसैले बैठक बस्ने चिया खर्च देला भन्ने भ्रमबाट पनि संयन्त्र मुक्त हुनु पर्यो। यो चाहिँ के भन्दा आफ्नै नेपाल सरकारकै कार्ययोजना भएको हुँदा यसलाई स्रोतहरू बरु कसरी अर्थ मन्त्रालयसँग समन्वय गरेर जुटाउने अथवा आफ्नो वार्षिक कार्ययोजनामा कसरी समन्वय गरेर ती कार्यक्रमहरूलाई मिलाउने भन्ने कुराहरू पनि सँगसँगै विचार गर्नुपर्ने अवस्था देखिन्छ। अनि तेस्रो कुरा भनेको कतिपय मानव अधिकारको विषयसँग यसलाई चाहिँ लिङ्क गरेर अथवा जोडेर हेर्नुपर्ने भावनाले मानव अधिकारको अहिले नयाँ नयाँ ट्रेनहरू अथवा नेपाल सरकारले गरेका अन्तर्राष्ट्रिय राष्ट्रिय प्रतिबद्धताहरूसँग पनि जोडिनुपर्छ र त्यो विषयमा पनि जानकार भयो भने अनि बल्ल यसको कार्यान्वयनमा सघाउ पुग्ने देखिन्छ।
र यसको सफल कार्यान्वयनका लागि चाहिँ मिडियाहरूले साझेदारी र खबरदारी गर्नु चाहिँ जरुरी नै देख्छु।
मिडियाको अहिलेको ट्रेन हेर्दाखेरि अलिकति नीतिगत तहको कार्यान्वयनलाई खोतलेर समाचार बनाउनु भन्दा पनि अलि हार्ड न्युज होइन त्यस्तोको ट्रेन्डहरू बढी देखिन्छ। त्यसैले त्यो नीति नेपाल सरकारले जो ल्यायो म गर्छु भन्यो त्यो किन गरेन कसले गरेन कहिलेसम्म गर्नु पर्थ्यो भन्ने तरिकाबाट पनि मिडियाले यी कुराहरू थोतल्दै गयो भने त्यसले चाहिँ जुन निकायको जवाफदेता हो जुन निकाय अथवा पदाधिकारीहरूले त्यसलाई कार्यान्वयन गर्नुपर्ने हो उसको जवाफदेता बढ्छ र नागरिकलाई पनि थाहा हुन्छ कि ए यसको यो जिम्मेवारी यसले पुरा गर्न सकेन भन्ने कुराहरू हुन्छ। त्यो विषयतिर पनि मिडियाको जानुपर्छ र अब मिडियालाई पनि यो विषयमा जानकार छ कि छैन भन्ने बारेमा मानव अधिकार आयोगले पनि सकेसम्म यो विषयलाई जानकार गराउने गरेका छौँ। तर नेपाल सरकार स्वयंले पनि आफ्नो कार्ययोजनाको बारेमा मिडिया लगायत सम्पूर्ण सरकारवाला किन भन्दा सूचना जब पाइन्छ अथवा सूचना जब प्राप्त हुन्छ जब त्यसको जानकारी हुन्छ त्यसैले यो सर्वसाधारणको विषय भावनाले नेपाल सरकार आफैले पनि यो विषय मानव अधिकारको सबैको विषय सरकारको विषय हो भन्ने हिसाबले पनि यो बारेमा चेतना तालिम जे भन्नुहुन्छ त्यो कुराहरूलाई अगाडि बढाउनु पर्ने देखिन्छ।
अहिले तपाईँले सुन्नुभयो राष्ट्रिय मानवाधिकार आयोगका निर्देशक मुरारी खरेलसँग गरिएको कुराकानी। अब हामी प्रस्तुत गर्दछौ संसदको मानवाधिकार समितिका सभापति कृष्ण भक्त पोखरेलसँग गरिएको कुराकानी।
कार्ययोजना पहिलो कुरो त प्रष्ट हुनु पर्यो र कसले कार्यान्वयन गर्ने हो भन्ने जिम्मेवार निकाय क्लियर हुनु पर्यो र त्यो जिम्मेवार निकायहरूले कार्यान्वयन गरेनन् भने दण्ड हुने व्यवस्था पनि प्रष्टसँग हुनु पर्यो। एक दोस्रो अहिले नीतिमा सुधार गर्नुपर्ने पार्टमा के विषय छ हामीले विगतमा गर्न नसकेका अभ्यासहरूबाट सिकेर नीतिमै सुधार गर्न सकिएन भने दायरामा ल्याउनै सकिँदैन। त्यसकारण नीतिमा सुधार गर्ने कुरा पनि हुनु पर्यो। जस्तो उदाहरणको लागि एउटा कुनै पनि व्यक्तिलाई पक्राउ पर्ने बित्तिकै आफन्तले भेटघाट गर्न पाउने अवसर पाउने भन्ने कुरा व्यवस्था छ। त्यो गर्न नदिएको जो अधिकारी हुन्छ उनलाई दण्डको कठघारामा हामीले ल्याउन सक्नुपर्छ। हामीसँग कानुन छ अहिले पनि त्यो कानुन नभएको चाहिँ होइन तर त्यस्तो अवस्थामा उजुरी गरेर कारवाही गरेका दृष्टान्तहरू हामीसँग छैन। त्यसकारण यो नीतिमै यो व्यवस्था स्पष्टसँग राख्यो भने एउटा त्यो हुन्छ। दोस्रो अब यो जिम्मेवार निकायहरू तोकिएका मध्येमा पनि पूरा गरेको अवस्था छैन। तेस्रो अहिले हामीसँग जो जिल्ला स्तरको संरचना छ नि अब यो जिल्ला स्तरको संरचनामा प्रमुख जिल्ला अधिकारी सबभन्दा बढी मानवाधिकार उल्लङ्घन गर्ने घटनाको चाहिँ नेतृत्व गर्ने अर्गनाइजेसनको रूपमा पर्न जान्छ। कुनै न कुनै रूपमा प्रहरीबाट मानवाधिकारको उल्लङ्घन घटना हुन्छ प्रहरीको मुख्य अभिभावकको रूपमा प्रमुख जिल्लाधिकारी रहन्छ। त्यसमा एउटा स्वतन्त्र ढङ्गको निकायलाई हामीले राख्न सक्यौँ भने केन्द्रबाट मानवाधिकारको उल्लङ्घनका घटना त कम हुन्छ नि। जति हुने हो स्थानीय तहमा हुने हो त्यो स्थानीय तहमा रोक्ने कुरामा संयन्त्र अलिकति बलियो हुनुपर्छ भन्ने मलाई लाग्दछ।
अहिले तपाईँले सुन्नुभयो संसदको मानवाधिकार समितिका सभापति कृष्ण भक्त पोखरेलसँग गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानव अधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो। यो प्रतियोगितामा भाग लिनुहोस् र पुरस्कार लैजानुहोस्। अब यो महिनाको प्रश्न, संविधानको कुन धारामा बाल बालिकाको हकको व्यवस्था गरिएको छ? प्रश्न फेरि एकपटक, संविधानको कुन धारामा बाल बालिकाको हकको व्यवस्था गरिएको छ? यो प्रश्नको सही जवाब असार महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ radio.insec@gmail.com पत्र पठाएर वा 01-521-8770 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन तथा प्रश्नको उत्तर पठाउन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेजमा राय सल्लाह सुझाव र प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। सामान्य ज्ञानका विजेता प्रत्येक महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौ। हवस् त, यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि विदा माग्छु। नमस्ते।